कि जो भी अपने जमाने के इमाम की मारफत हासिल किए बगैर मर गया गोया वो जाहिलियत की मौत मरा। कहा अभी आपने फरमाया कि 40-50 साल पहले जो लोग गुजरे हैं उनके पास मारफत इमाम नहीं थी, तो क्या गुज़िश्ता लोग जाहिलियत की मौत मरे? अगर कोई ऐसा हो जिसको यही ना पता चला हो कि हमारे इमाम का नाम क्या है, हमारे इमाम किस नस्ल से हैं, और ये सब ना बताओ तो हाँ वो जाहिलियत की मौत मरा है। लेकिन मैंने कब कहा कि हमारे अजदाद को ये नहीं पता था? हमारे अजदाद को जरूर ही पता था, हाँ उस मारफत की तफसीलात नहीं पता थी। एक मारिफत होती है कोर, मारिफत का कोर, मारिफत की बुनियाद, और एक होता है मारिफत की तफसीलात। आपके सामने मैं एक रिवायत अर्ज करूं, मौलाना एक मौके पर इरशाद फरमाया, रुब्बा हामिलु फिक्हिन इला मन हुआ अफकाह मिन। फरमाया कितनी दफा ऐसा होता है कि कुछ लोग दीन लेकर ऐसे लोगों तक पहुंचाते हैं जो उनसे ज्यादा दीन को जानते हैं। लोग दीन लेकर ऐसी जगहों तक पहुंचा देते हैं जो उनसे ज्यादा दीन को जानते हैं। तो ये होता है कि एक नस्ल के पास दीन से कुछ खाम चीजें होती हैं, तफसीलात नहीं होती। फिर दूसरी नस्ल आती है, वो उस दीन के ऊपर मेहनत करते हैं और उसके खाम में से और तफसीलात को हासिल करते हैं। अब आप तसव्वुर फरमाएं, मैं अपने तौर पे समझता हूँ, बाद वक़्त जब आप उन सवालों को देखते हैं जो लोगों ने अंबिया से किए, तो इंसान का दिल चाहता है अपना सर पीट लिया। कि अगर कोई मौला अमीरुल मोमिनीन से आकर पूछ रहा है कि ए मौला बताए मेरे सर में बाल कितने हैं, तो इंसान अपना सर पीटता है कि भाई इसको चाहिए था बाल से ज्यादा मग़ज़ के दिमाग के बारे में पूछ लेता कि दिमाग कैसे काम करता, ताकि इमाम दिमाग की सलाहियतों को बता देते और इन सलाहियतों को परवान चढ़ाकर इंसानियत आगे बढ़ जाती। और ये कितना कम मग़ज़ था कि इसने बजाय कि दिमाग के बारे में सवाल करता, सरों के ऊपर उगने वाले बालों के बारे में पूछा। हाँ, ये उस दौर के मसलन बाज़ लोगों की कम मारिफत थी। तो ये नहीं कह रहा कि वो नाउज़ बिल्ला ताला हमारे अजदाद खुदा न करे नाउज़ बिल्ला जाहिलियत की मौत मर गए, कैसे हो सकता है ऐसा? बल्कि हम ये कहना चाह रहे हैं कि उनकी उस मारिफत में कमी थी और अब हमारे पास इम्कान ज्यादा मौजूद है कि हम ज्यादा मारिफत हासिल कर सकते हैं और उस पर काम कर सकते हैं। दूसरा सवाल ये किया, एक बार फिर दुरूद भेजेगा, मोहम्मद वाले मोहम्मद। लिखा है, ये बात बचपन से सुन रहे हैं कि सैयदुश्शुहदा की विलादत के साथ ही रसूल खुदा ने गिरिया किया। बिल्कुल सही सुनाया आपने और रिवायात इसके ऊपर कसीर हैं, और अहले बैत और जनाब रसूल खुदा अक्सर गिरिया फरमाया करते थे। लेकिन एक सवाल जो मेरे जहन में पैदा होता है वो ये है कि वाकई करबला से पहले अहले बैत रोज़े आशूरा कैसे गुजारा करते थे? ज़ाहिर है अगर वो उसको खुले आम गम मनाते तो लोग ये पूछते कि जो अभी गम नहीं हुआ है उसको आप क्यों मना रहे हैं? तो ये था कि वो ऐसी जगहों के ऊपर जहाँ कुछ महदूद लोग होते थे और वो बात को समझ जाते सकते थे, उनको समझाया करते थे। जैसा कि हमारे पास मुसनद अहमद इब्न हंबल के अंदर भी रिवायत मौजूद है और दूसरी कुतुब के अंदर भी रिवायत मौजूद है कि अल्लाह के रसूल ने हजरत उम्मे सलमा को एक मिट्टी ला कर दी और उनसे कहा कि उम्मे सलमा जब ये मिट्टी लाल हो जाए तो समझ जाना कि मेरा बेटा शहीद हो गया। तो ये बातें पहले से मौजूद थी लेकिन वो उनको अपने खास हलके के अंदर रखा करते थे और उनको एक दूसरे को सुनाया करते थे। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। लिखा है, व्हाट डिड ऑल द प्रॉफिट्स हैव मेड पीपल बिलीव इन आवर प्रॉफिट इन देयर प्रॉफिटहुड, नॉट जस्ट मिरेकल्स एंड हिस्ट्री। I am thinking of more philosophic perspective. Please answer in English. How did all the prophets which made people believe in their prophethood? How prophets invited people to believe in their prophethood? I think there were two main elements, I think, in my opinion. First of all, their miracles. What was the role of miracle in invitation to the prophethood or inviting people to the prophethood? I think, what was the role of miracle? They used to say that I can do something which no human can do. And this proves that I have some sort of connection with Allah, which other people never had. Just I want to explain this point. Hazrat Musa alayhi salam, he used to throw the rod, and that rod could have turned into a snake, and that could have done something which no magician could do. Now, what was the point? How changing a rod or a stick into a snake could prove that Hazrat Musa has the prophethood. How it can happen? He used to say that I can do something which no human can do. And I'm not doing it by myself. I'm doing it because I have connection with Allah, subhanahu wa ta'ala. So if you say that you can do this, then just do it. And that's why these miracles are called mojiza in Arabic. What is the meaning of mojiza? The thing which can make people believe that they can't do this. They can't do this. This is from Allah. So first thing which invites people to believe in the prophethood of the prophets is miracles. And what is the role of miracle? I told you, the miracle proves that he has some sort of connection with Allah, which others don't have. And the other thing is their character. Supreme level of character. Dignity, glorified character, which invites people to these prophets, and they say that they are something else. They have a distinctive character. And they are on some position which we don't have. So, you know, how Prophet could invite people to his prophethood. How he did that? He did that by his mercy. So if an enemy did something wrong with the Holy Prophet forget that thing. So he invited people to think about my character, and you know this character changed the life of many people. I can remember one event in which Holy Prophet showed a strange character. He went somewhere, it was a new place. Some people had invited him. So he went there. There was a gathering of people, and he entered in the gathering. Everyone came to the Holy Prophet, and they said salam, and they welcomed the Holy Prophet. And the Holy Prophet saw that a person was sitting in a corner. He saw a man sitting in the corner, and he was some sort of afraid, shaking. The Holy Prophet directly went to that person, and he said, "Why you are afraid? Why you are shaking?" He said, I'm an illiterate person. I don't know the manners. And you are the great prophet of Allah. And I'm afraid that if I come to you, I might do something which would be against manners. So I'm still here. And I'm afraid that I can make myself go into hell because of disrespect, because of uncivilized life, my own life. The Holy Prophet grabbed that person, and he closed him to his chest. And he said, "Have you ever seen I punished anyone? Have you ever seen I have disrespected anyone? If you are uncivilized, as you told me, I am the Prophet of Allah. I am his mercy. I'm not his punishment. I'm here to give you love. I'm here to give you respect. Why you are afraid of me? With this character, can anyone resist?" That this is the main point in the prophethood. So first thing is miracle, and the second thing is character. High level of character which used to invite people to the prophethood of prophets. And the third thing you may say, their knowledge. Their respected knowledge. They had knowledge of everything. So this knowledge could prove that they have some sort of connection with Allah which others don't have. Durud de Muhammad wa ali Muhammad. If someone hurts you in daily life, how should we react? By showing patience or by telling the truth and fight? This ye jo jumla hai, if someone hurts you, ye bahut generalized statement hota hai. بعض اوقات کوئی آدمی مجھے ہرٹ کر رہا ہوتا ہے, میری پرسنل کوئی معاملہ ہے اس کے ساتھ, مثلا میری فیملی کا کوئی ممبر ہے مجھے ہرٹ کر رہا ہے, تو میں کیا کروں گا؟ میں یہاں پہ پیشنس دکھاؤں گا, میں صبر دکھاؤں گا, اللہ سے اس کے لیے دعا کروں گا, اس کو میں گفٹ بھی بھیج سکتا ہوں. کیا کروں گا؟ اس کے سامنے اچھا کیریکٹر دکھاؤں گا. اور خدا تعالیٰ قرآن کریم کے اندر فرماتا ہے کہ کتنا ہی کوئی دشمن کیوں نہ ہو, اگر تم اچھا کیریکٹر دکھاؤ گے تو کانہ صدیق حمیم, خدا اس کو تمہارے گرم دوست کے اندر تبدیل کر دے گا. اچھا کیریکٹر سب کچھ کر سکتا ہے. کم سے کم کام یہ ہوگا, آپ نے گناہ نہیں کیا. اس نے آپ کے ساتھ غلطی کی, آپ نے گناہ نہیں کیا. کم سے کم کام یہ ہوگا. تو اگر کوئی پرسنل ایشو ہے, آپ اس کو معاف کریں, اپنی زندگی کے اندر پیشنس رکھیں. میں نے عرض کیا اس کے لیے دعا کریں, خدا اس کو ہدایت دے. لیکن اگر کوئی ہرٹ کرے اور معاملہ دین کا ہو, مثال کے طور پر جیسے وہ بدبخت انسان جس نے آ کر اللہ کے رسول کے لیے کچھ بنایا اور مسلمانوں کے جذبات کو ہرٹ کیا, یہاں میں نہیں کہوں گا کہ میں پیشنس کروں گا اور صبر کر کے خاموش ہو کے بیٹھا رہوں گا, یہاں میں دکھاؤں گا دنیا کو کہ میں ہرٹ ہوا ہوں, مجھے ایسی چیزیں نہیں چاہیے. البتہ ظاہر ہے انہوں نے شاید میرا اپنے خیال ہے کہ پہلا پوائنٹ والا پوچھا تھا, دوسرا پوائنٹ نہیں پوچھا ہوگا انہوں نے. تو جو پہلا پوائنٹ ہے وہ پرسنل ایشوز کے اندر ہے, وہاں پیشنس دکھائیں, اللہ سے اس کے لیے دعا بھی کریں. البتہ اگر وہ آپ کو بہت زیادہ نقصان پہنچانے کی کوشش کریں تو آپ اس کو ریزسٹ کریں. مثال کے طور پر فرض کریں کوئی آتا ہے آپ کے اوپر قبضہ کرنے کی کوشش کرتا ہے, آپ کے مال کے اوپر, آپ کی جان کے اوپر, تو آپ وہاں پہ اس کو ریزسٹ کرتے ہیں اور کہتے ہیں کہ میں اتنا سرنڈر کرنے والا نہیں ہوں کہ تم میرے ساتھ ظلم کرتے ہو, میں سرنڈر کروں گا, لیکن اس کا مطلب یہ نہیں کہ میں ظلم کروں گا. نہیں, میں ظلم نہیں کروں گا, میں اپنے کام کو صحیح طریقے سے انجام دوں گا. اگر سعید الشہدا کی مثال میں دیکھیں تو حر کے لشکر نے سعید الشہدا کا راستہ روکا لیکن سعید الشہدا نے اس کو پانی پلایا, سعید الشہدا نے اس کو پانی پلایا. تو آپ برے کے ساتھ بھی اچھا کریں گے تو خدا تعالیٰ انشاءاللہ اس برے کو بھی کبھی نہ کبھی سوچنے کا موقع دے گا کہ وہ صحیح سوچ لے. درود بھیجے محمد و آل محمد. اللہم صلی اللہ
محمد و آل محمد.
You can only to bring up children in the West is a challenge. Is it better to move to an Islamic country for this reason? Is it a sin to continue living in the West knowing that it could affect our children on a negative way? Please advise us. Inka pehla statement bilkul 100% sahi hai. To bring up children in the West is a challenge. Main isme ek addition bhi karunga. In the East is also a challenge. In Islamic country, it is also a challenge. Kisne kaha ki wahan challenge nahi hai? Yahan to challenge hai hi hai. Wahan pe bahut bada challenge hai. Balki mere ek dost hai, وہ آسٹریلیا کے اندر ہوتے ہیں, ان کی بچیاں پردہ کرتی ہیں, تو وہ کہنے گے کہ میں نے ان سے کہا, کبھی پوچھا کہ آپ کو تو بہت مشکل پیش آتی ہوگی بچیوں کو پردے کے لیے کنوینس کرنا. کہنے گے مولانا وہاں تو آسان ہوتا ہے, جب ہم پاکستان آتے ہیں اور ان کے دوسرے فیملی والے پردہ نہیں کر رہے ہوتے تب بڑا مشکل ہوتا ہے, کیونکہ وہاں تو ہم ان سے کہہ دیتے ہیں کہ بھائی یہ لوگ کرسچن ہیں, یہ کیتھولکس ہیں, یہ پروٹیسٹنٹ ہیں, ہم لوگ مسلم ہیں, ہم مسلمان پردہ کرتے ہیں. جب وہ یہاں آتے ہیں تو کہتے ہیں بھائی آپ تو کہتے ہیں مسلمان پردہ کرتے ہیں, یہ بھی تو مسلمان ہیں, یہ کیوں نہیں پردہ کرتے؟ تو کہتے ہیں یہاں زیادہ مشکل ہوتا ہے ہمارے لیے, وہاں تو زیادہ آسان ہوتا ہے. ابھی یہ جو انہوں نے کہا ویسٹ میں بچوں کو بڑا کرنا چیلنج ہے, تو میں نے عرض کیا ہر جگہ چیلنج ہے. ابھی تو میڈیا دنیا بھر کا ایک ہی میڈیا ہے, جو ہالی ووڈ کی موویز یہاں آ رہی ہیں وہی دنیا میں ہر جگہ جا رہی ہیں, جو میوزک بدبخت یہاں پہ آ رہا ہے وہ وہاں پر بھی جا رہا ہے, جو انٹرنیٹ پہ یہاں آ رہا ہے وہ انٹرنیٹ پہ وہاں پر بھی جا رہا ہے. تو یہ کون سی بات, یہاں چیلنج وہاں چیلنج, وہاں پر بھی چیلنج ہے. اچھا اب انہوں نے کہا کہ اس کے بعد کیا کسی اسلامک کنٹری کو موو کرنا بہتر ہے؟ میں کہوں گا اگر آپ کو کوئی ایسی جگہ مل جائے جہاں آپ یہ سمجھیں کہ آپ کے بچے زیادہ بہتر طریقے سے تربیت پا سکتے ہیں, زیادہ بہتر طریقے سے تربیت پا سکتے ہیں, پھر آپ موو کر جائیں بہتر ہے, صحیح ہے. لیکن ایزمپشن کیا ہے, اس کسی جگہ کے اوپر تربیت خراب ہو رہی ہے اور کسی اور جگہ کے اوپر یقین ہے کہ وہاں تربیت صحیح ہو جائے گی, اس کا مطلب پاکستان نہیں ہے. مثلا آپ یہ سوچیں ناروے میں تو یقیناً خراب ہو جائے گی اور پاکستان میں یقیناً اچھی ہو جائے گی, نہیں, ایسی کوئی گارنٹی نہیں ہے, ایسی کوئی گارنٹی ہمارے پاس نہیں ہے. ہاں اگر آپ کو کسی بھی وجہ سے ایسا کوئی اطمینان ہو جائے, مثال کے طور پر ایک دوست نے مجھ سے کہا, کہنے لگا بھائی ہم لوگ فلاں ملک کے اندر رہ رہے ہیں, مثلا انہوں نے مثال کینیڈا کی دی تھی, کہنے کہ کچھ شہروں میں اسلامک سینٹرز ہیں کچھ شہروں میں اسلامک سینٹر نہیں ہیں. تو جن ممالک جن جگہوں پر اسلامک سینٹرز نہیں ہیں میں ان سے کہتا ہوں بھائی یا تو تم خود سینٹر بنا لو یا کسی ایسی جگہ موو کر جاؤ جہاں پر کچھ تو تمہارے کانوں میں دین کے نام پر پڑ جائے. ہاں یہ بات سمجھ میں آتی ہے مجھے کہ بھائی ایک دفعہ آپ ایک ایسی جگہ رہ رہے ہیں جہاں دین کے نام پر آپ کو کچھ مل ہی نہیں رہا ہے, اور ایک دفعہ آپ ایک ایسی جگہ جاتے ہیں جہاں آپ کو دین کے نام پہ کچھ مل سکتا ہے, تو وہاں چانس آپ کے لیے زیادہ ہے جہاں پر آپ کو دین کے نام پہ مل سکتا ہو. یا تو آپ خود بناؤ اور یا پھر آپ کیسی ایسی جگہ چلے جاؤ. لیکن اس کا مطلب میں پھر عرض کر رہا ہوں, اس کا مطلب یہ نہیں کہ میں کہہ رہا ہوں کہ آپ اپنے اپنے علاقوں کو چھوڑو اور فوراً پاکستان آ جاؤ, وہاں دین کے بارش برس رہی ہے, جو وہاں داخل ہوتا ہے دین کی رحمتیں آ جاتی ہیں. نہیں بھائی ایسا نہیں ہوتا, وہاں پر مشکل میں پڑے وہاں پر بھی لوگ اپنے بچوں کی تربیت میں. اس کے بعد انہوں نے کہا کہ کیا یہ سن ہے, کیا یہ جرم ہے, گناہ